फिर उसने उस घर में कदम रखा जिसमें वो जिंदगी में दोबारा कभी आना नहीं चाहती थी। फूलों से भरा वो खूबसूरत लॉन बहुत सुना और खामोश लगा था उसे। सुनो, वो कहाँ है? इसने फूलों से बेआवाज पूछा। वो जवाब में बिल्कुल खामोश रहे थे। वो आहिस्तगी से चलते हुए घर के अंदर आ गई। पहले सारा घर तो देख लो, तुम देखकर हैरान रह जाओगी, मैंने इसे इतनी अच्छी तरह सजाया है। इसके करीब से एक आवाज उभरी। इसने चौंक कर दाएं बाएं देखा, वहां कोई भी नहीं था। वो इस घर की एंट्रेंस पर नजरें दौड़ा रही थी। वहां सब कुछ वैसा ही था, कहीं कोई तब्दीली नहीं थी, हर चीज इसी तरह अपनी जगह पर मौजूद थी। जो कुछ जब था वही सब कुछ अब भी था, लेकिन फिर भी वहां सब कुछ वैसा नहीं था। वहां एक कमी थी, बहुत बड़ी कमी, सबसे बड़ी कमी। वो अपने कदमों को घसीटते हुए लाउंज से निकलकर ड्राइंग रूम में आई तो पीछे लाउंज से आवाज आई। कभी कभी मुझे डर लगने लगा है, मोहब्बत के खो जाने का डर, इसके छिन जाने का डर। पता नहीं मोहब्बत इतनी वहमी क्यों होती है। इसने मुड़कर लाउंज में रखे सोफे की तरफ देखा। ऊपर ऊपर से गुस्सा दिखा रही हो, अंदर से तो खुश हो रही होगी कि जिस बंदे के पीछे इतनी लड़कियां पड़ी हैं, वो मेरे पीछे पड़ा है। उसने जख्मी निगाहों से इस खाली सोफे की तरफ देखा। वो वजूद आज अपनी मखसूस कुर्सी से गायब था। इसके दिल में एक हूक सी उठी। वो फौरन ड्राइंग रूम से निकल गई। सामने नजर आते किचन की तरफ खुद ब खुद ही इसके कदम उठे थे। खुद ही बदतमीजी करती हो और फिर मजलूम सी शक्ल बनाकर रोने खड़ी हो जाती हो। जिंदगी में बहुत सी बातें हमें नागवार गुजरती हैं, मगर किसी नागवार बात पर इस तरह रिएक्ट करना बिल्कुल मुनासिब नहीं है। तुम्हारे कल के रवैये पे मुझे बहुत दुख हुआ। वो खामोशी से इस जगह को तक रही थी। आज वहाँ कोई नहीं था जो उससे ये कहता, नहीं हूँ बाबा, मैं तुमसे नाराज नहीं हूँ, अब तक कब तक ये रूहानी सूरत बनाए रखोगी। इसके दिल ने शिद्दत से दुआ मांगी कि कहीं से वो आ जाए। बिल्कुल अचानक वो आए और आकर इसे हैरान कर दे। इसने बीच कर आंखें बंद की, फिर दोबारा खोले। इसकी दुआ कबूल नहीं हुई। वहां पे कोई नहीं था। उसने रोने की कोशिश की, मगर उसकी आंखों से आंसू नहीं निकल रहे थे। वो रोना चाहती थी बहुत शिद्दत से और चीख चीख कर रोना चाहती थी, मगर बरसों से आंखों के अंदर जमे हुए आंसू एक बार फिर पिघलने से इनकारी हो गए थे। आप फर्स्ट क्यों नहीं आए इर्तजा भाई? वो बहुत खुफगी से इसकी सिमत देख रही थी। हर साल इर्तजा अपनी क्लास में पहली पोजीशन लाया करता था। अब की बार जब वो पहली पोजीशन नहीं ले पाया तो सबको ही खासा दुख हुआ था, मगर किसी ने उससे कुछ कहा नहीं था, बल्कि सबने इसका हौसला बढ़ाने और दिल जुई करने की कोशिश की थी। मगर सबा वो ये बात बर्दाश्त कर ही नहीं सकती थी कि इर्तजा गजनफर कहीं किसी जगह हारे। इर्तजा की क्लास में दूसरी पोजीशन सबा के लिए ऐसी थी जैसे वो फेल हो गया हो। वो खुद भी थोड़ा सा दिल बर्दाश्ता सा था, इसीलिए सबा का रूठे लहजे में किया जाने वाला शिकवा ज्यादा ही शिद्दत से महसूस हुआ था। देखा नहीं था कितनी तबीयत खराब थी इर्तजा की। इम्तिहान के दिनों में पेपर से दो दिन पहले तो बेचारा अस्पताल से डिस्चार्ज होकर घर आया था, और घर आकर ही तबीयत कहाँ संभली थी। लेकिन इतनी बीमारी में भी मेरा बच्चा इतने अच्छे ग्रेड के साथ पास हुआ है, क्लास में दूसरी पोजीशन ली है, मेरे लिए तो यही बहुत है। इंशाल्लाह अगले साल इर्तजा ही पहली पोजीशन लेगा। सारी ट्रॉफियां और सारी शील्ड्स मेरे बेटे को ही मिलेगी। अम्मा से इर्तजा की उदास शक्ल देखी ना गई। छड़ से इसका सर अपने कंधे से लगाते हुए बहुत मोहब्बत से बोली थी। एक दो दिन वो इस सदमे के जेरे असर रहा, मगर फिर इसने अपनी नाकामी को असहाब पर सवार करने के बजाय नॉर्मल अंदाज में देखना शुरू कर दिया था।
हमेशा जीतने वाले कभी हार भी तो जाते हैं। अब तो मैंने मुख्तलिफ अंदाज में सोचना शुरू कर दिया है। मुझे पता चला है कि मैं कभी नंबर 2 भी हो सकता हूँ। ضروری نہیں جب جو میں چاہوں وہ مجھے بھی مل جائے۔ کبھی کبھی میرے بہت چاہنے پر بھی مجھے میری پسندیدہ چیز نہیں مل سکتی، اور مجھے اسے نارمل طریقے سے لینا چاہیے۔ اس روز سکول جاتے ہوئے ارتضا نے یہ بات ظفر سے کہی تھی۔
ابھی اس کی عمر اتنی نہیں تھی جتنا وہ میچور ہو گیا تھا۔ پتہ نہیں ماں کی کمی نے اسے وقت سے پہلے میچور کر دیا تھا، یا پھر اس سوچ نے کہ وہ اس گھر کا بڑا بیٹا ہے۔ جو بھی تھا، بہرحال وہ اپنی عمر سے زیادہ سمجھدار اور بردبار تھا۔ جبکہ صبا اپنے بچپن کے دنوں کو پوری طرح انجوائے کرتی، بہت ضدی، بہت شریر، بہت جلد روٹھنے اور اتنی ہی جلدی مان جانے والی بچی تھی۔ وہ ارتضا سے 7 سال چھوٹی تھی، مگر ان دونوں کی آپس میں بہت دوستی تھی۔ ان کی دلچسپیاں اور مشاغل بھی قریب قریب ایک جیسے تھے۔ کبھی ایسا ہوتا کہ ظفر اور ارتضا کے دوست گھر پر کھیلنے آئے ہوئے ہوتے، وہ زبردستی ان لوگوں کے کھیل میں شامل ہونے کی کوشش کرتی تو ظفر ہمیشہ اسے چڑک کر بگا دیا کرتا۔ لڑکیاں کرکٹ نہیں کھیلتی، تم جا کر اپنی ڈول سے کھیلو۔ اپنے سے 6 سال چھوٹی بہن کو وہ ذرا کم ہی خاطر میں لایا کرتا تھا۔ وہ منہ بسولتے ہوئے ارتضا کی طرف دیکھتی تو وہ اس کی آنکھوں میں آنسو دیکھ کر ظفر کو ٹوکتے ہوئے اسے کھیل میں شامل کر لیا کرتا، اور ظفر اور باقی دوست منہ بسولتے ہوئے اس نادر شاہی حکم کو سنا کرتے۔ ارتضا کا اس کے ساتھ بڑا شفقت بھرا، دھیمانہ اور بزرگانہ انداز ہوا کرتا تھا۔ کبھی اگر ظفر کسی بات پر صبا کو سخت لہجے میں کچھ کہتا یا ڈانٹ ڈپٹ کرتا تو ارتضا اسے فوراً ٹوکتا۔
ابھی وہ چھوٹی ہے ظفر، کیا ہو گیا اگر اس نے تمہارا پین لے لیا؟ استعمال کر کے رکھ دے گی واپس۔ وہ اپنی حمایت کرتے ہوئے ارتضا کی طرف مسکراتی نظروں سے دیکھنے لگتی۔ لیکن صبا، یہ بہت بری بات ہے بغیر پوچھے کسی کی چیز لینا۔ تمہیں اگر پین اچھا لگ رہا تھا، اس سے لکھنے کا دل چاہ رہا تھا، تو تم ظفر سے پوچھ کر لے لیتی۔
ظفر کے جانے کے بعد وہ اس کے پاس بیٹھ کے اسے سمجھاتا تو وہ اپنی غلط حرکت پر شرمندہ ہوتی، آئندہ کسی کی چیز بغیر پوچھے نہ لینے کا وعدہ کر لیتی۔ ارتضا کے انہی رویوں کے سبب وہ اس سے بہت قریب ہو گئی تھی۔ اپنی ہر پرابلم وہ بڑے آرام سے اس سے ڈسکس کر لیا کرتی تھی۔ وہ بغیر ٹوکے بڑے سکون سے اس کا ہر مسئلہ سنتا اور پھر اس کا کوئی نہ کوئی حل بھی بتا دیا کرتا۔ وقت کچھ اور آگے بڑھا۔ ارتضا اور ظفر سکول سے نکل کر کالج اور کالج سے یونیورسٹی پہنچ گئے، لیکن اس کی ارتضا کے ساتھ دوستی میں کوئی کمی نہ آئی۔ رات کو وہ ارتضا کے کمرے میں گئی۔ وہ اپنی اسٹڈی میں رائٹنگ ٹیبل پہ بیٹھا پڑھنے میں مصروف تھا۔ آپ بزی ہیں، میں بعد میں آ جاؤں گی، وہ اسے مصروف دے کر پلٹنے لگی تھی۔
ایسا کوئی خاص مصروف نہیں ہوں، بس صرف آج کے لیکچر پر ایک نظر ڈال رہا تھا۔ پوچھو، کیا پوچھنا ہے؟
ارتضا نے فائل بند کرتے ہوئے اسے جانے سے روکا۔
آپ یونیورسٹی میں جو کچھ پڑھ کر آتے ہیں اسے اسی روز یاد کر لیتے ہیں؟ وہ اس کی کرسی پر ہاتھ رکھے بیٹھ گئی۔ وہ اس مسومانہ سوال پہ بے اختیار کہکا لگا کے ہنسا۔
آپ ہنسے کیوں؟
اسے اس کا ہنسنا برا لگا تو منہ پھلا کر بولی،
بس یوں ہی یونیورسٹی کی ایک بات یاد آ گئی تھی۔ ہاں پوچھو، تمہیں کیا پوچھنا ہے؟
وہ چہرے پر سنجیدگی لاتے ہوئے بولا تو اس نے جھٹ کر اپنا جرنل کھول لیا۔
مجھے نیوٹن کا یہ لا سمجھ میں نہیں آ رہا۔ فار ایوری ایکشن دیر از این ایکول اینڈ اپوزٹ ریئیکشن،
ہر عمل کا مساوی اور متضاد رد عمل ہوتا ہے۔
بڑی سیدھی سی بات ہے صبا، ہوا نیوٹن نے اپنا نام روشن کیا، یہ بات تو کوئی چھوٹا سا بچہ بھی بتا سکتا ہے۔ تم مجھے یہ بتاؤ، اگر میں تمہیں ایک زوردار تھپڑ ماروں تو تم جواب میں کیا کرو گی؟ وہ شوقی سے مسکراتے ہوا بولا۔
آپ مجھے کبھی مار ہی نہیں سکتے ارتضا بھائی، اس نے فوراً یہ بات ماننے سے انکار کر دیا۔
بھائی فرض کر لو۔ وہ اس کے پر یقین انداز پر دھیمے سے ہسا۔ مجھے بہت دکھ ہوگا، میں بہت روؤں گی، وہ اس کی طرف دیکھتے ہوئے معصومیت سے بولی۔
چلو، رونا بھی ایک رد عمل ہی ہوا، مگر میں یہ کہنا چاہ رہا تھا میرے زوردار تھپڑ کے جواب میں تم بھی مجھے اتنی ہی زور سے تھپڑ مارو گی۔ وہ کہتے کہتے کچھ سوچ کر شرارت سے مسکرایا۔ اب دیکھو، اگر اماں کو یہ پتا چل جائے کہ دن دہاڑے ان کی کیریاں کون چرا کر لے جا رہا ہے تو وہ اس چور کے ساتھ کیا سلوک کریں گی؟
چور کی چوری ایک عمل تھا اور اماں کی جوابی کاروائی اس عمل کا ایکول اینڈ اپوزٹ ریئیکشن ہوگا۔
سبا اس بات پر ایک دم حیران ہو گئی۔ اپنی اتنی مہارت سے کی جانے والی چوری پکڑے جانے پر وہ بہت شرمندہ تھی۔
بہت مرتبہ تمہیں چپکے چپکے کیریاں اٹھاتے ہوئے دیکھا ہے، وہ مسکرا رہا تھا۔
اب آپ کہیں گے کہ چوری کرنا بری بات ہے، لیکن ارتضا بھائی، اماں اور مما مجھے کیریاں اور املی کھانے نہیں دیتی۔ میری سب دوستیں اتنے مزے لے لے کے املی اور کیریاں کھاتی ہیں، میرا بھی دل چاہتا ہے۔ مما کہتی ہے تمہارا گلا خراب ہو جائے گا۔ اب آپ خود بتائیں، میں اس طرح چرا کر نہ کھاؤں تو کیا کروں؟
وہ اس عمل جو اس نے کیا اس کی تائید معصومانہ انداز میں چاہ رہی تھی۔ ساتھ ہی یہ ڈر بھی تھا کہ کہیں ارتضا بھائی اماں کو نہ بتا دے، مگر اس کا یہ ڈر غلط ثابت ہوا۔ ارتضا نے ان سے کچھ بھی نہیں کہا تھا، البتہ اسے اتنی اچھی طرح اس حرکت سے منع کیا تھا کہ وہ فوراً مان گئی تھی۔ نصیحتیں سننا تو کسی کو بھی اچھا نہیں لگتا، مگر وہ 12 سال کی سبا نصیحت سننا کیسے پسند کر سکتی تھی؟ لیکن ارتضا کا نصیحت کرنے کا انداز اتنا اچھا ہوا کرتا تھا کہ اسے اس کا نصیحت کرنا، کسی بات پر کچھ سمجھانا کبھی برا نہیں لگتا تھا۔
چھپ کر تو ہم وہ کام کرتے ہیں سبا، جس کے بارے میں پتا ہوتا ہے کہ یہ غلط ہے۔ مما تمہیں اس لیے منع کرتی ہیں کہ تمہارا گلا خراب ہو جائے گا اور تم بیمار ہو جاؤ گی، جس سے پریشانی تو ان کو ہی اٹھانی پڑے گی۔ ویسے کبھی کبھار اس طرح کی چیزیں کھانے میں کوئی حرج نہیں ہے۔ میں مما سے کہوں گا کہ سبا کو کبھی اس طرح کی الٹ پٹانگ چیزیں کبھی کبھی کھانے دیا کروں۔
اور صبح کو یونیورسٹی کے لیے تیار ہو کر نیچے آیا تو لاؤنج میں اماں اور سبا بیٹھے ہوئے تھے۔ وہ اسکول یونیفارم پہنے اماں سے اپنی چوٹی بنوا رہی تھی۔ اپنے لمبے بالوں سے سخت الجھن ہوتی تھی اسے۔ کئی مرتبہ وہ مما سے اس بات پر جھگڑا کر چکی تھی، مگر نہ مما اور نہ ہی اماں، دونوں میں سے کوئی بھی اسے بال کٹوانے کی اجازت نہیں دیتا تھا۔ بیوقوف، لمبے بالوں میں تو اصل خوبصورتی ہوتی ہے، وہ اسے سمجھایا کرتی تھی۔ وہ حیران ہوتی کہ ان فضول لمبے بالوں میں اماں اور مما کو کون سی خوبصورتی نظر آ رہی ہے۔ اس کے لیے تو وہ خوبصورتی وبال جان تھی۔ مما مصروف تھی، وہ اماں کے پاس آ تو گئی تھی، لیکن اسے ان کی بنائی ہوئی چوٹی پسند نہیں آ رہی تھی۔ اس نے اماں کی بنائی ہوئی چوٹی کھول دی اور اماں اس کے نخروں پہ سخت برہم نظر آ رہی تھی۔ بڑھاپے میں اتنا دم کہاں سے لاؤں کہ تمہاری ماں جیسی کسی ہوئی چوٹی بنا سکوں؟ وہ دونوں الجھی ہوئی تھی۔ لاؤ صبا، میں بنا دوں، اخبار ایک طرف رکھتے ہوئے ارتضا نے اچانک اپنی خدمات پیش کی تو اماں کے ساتھ ساتھ صبا بھی اس پیشکش پر بری طرح حیران ہوئی۔ اس میں حیران ہونے والی کیا بات ہے بھائی، اتنی دیر سے اماں کو دیکھ رہا ہوں، یہ تو بہت آسان کام ہے۔ اماں، صبا پر غصہ ہونے کے باوجود بھی ارتضا کی اس انوکھی سی پیشکش پر ہنسنے لگی تھی، جبکہ وہ اماں کے ہاتھ سے برش لے کر ارتضا کے پاس آ کر بیٹھ گئی۔ اماں ہنستے ہوئے اس دلچسپ سی سچویشن کو پوری طرح انجوائے کر رہی تھی۔ ارتضا اوپر صوفے پہ برش لیے بیٹھا اور صبا ان کے پیروں پر کارپیٹ پر آ کر بیٹھ گئی۔ اتنے لمبے بال، صبا تم ان میں کیا ڈالتی ہو؟ میرا مطلب ہے کہ کون سی کھاد؟ وہ اس کے گھنے بالوں کو 3 حصوں میں تقسیم کرتے ہوئے اسے پوچھ رہا تھا۔ وہ بھی اپنی جواب دینے کے لیے لب کھولنے ہی والی تھی کہ ایک اچانک ایک زوردار چیخ اس کی حلق میں سے نکلی۔ क्या हुआ? इब्तिदा इसके चीखने पर हैरान हो गया। इतने जोर से मेरे बालों को खींचा है और फिर पूछ रहे हैं कि क्या हुआ, इसने गर्दन मोड़कर शिकायती अंदाज में कहा। अभी तो तुम खुद ही तो अम्मा से कह रही थी कि बिल्कुल टाइट सी चोटी बनाए, लेकिन ये थोड़ी ना कहा था कि मेरे बालों को जड़ से उखाड़ दें, वो जुआबन नाराजगी से बोली। अब ठीक है, अब तकलीफ तो नहीं हो रही, उसने बालों को जरा हल्के हाथ से पकड़ते हुए बोला। सबा ने नफी में गर्दन हिला दी। हाय, ये क्या हो रहा है? लाउंज में आता हुआ जफर इस हैरत अंगेज मंजर को देखकर दूर से ही चलाया। सबा को अम्मा के हाथ की चोटी पसंद नहीं आ रही थी, इसलिए तुमने सबा के हेयर स्टाइल बनाने की ड्यूटी संभाल ली, जफर ने इसका जुमला काटते हुए बोला। बात करता हूँ मैं आज अब्बा से, कहूँगा आपके इकलौते बेटे की तलीम पर इतना खर्च कर रहे हैं, वो तो मुस्तकबिल में ब्यूटी सलून खोलने का इरादा रखते हैं। इर्तज़ा इसके मजाक उड़ाने पर बुरा मानने के बगैर अपने काम में मशगूल रहा। थैंक यू इर्तज़ा भाई, इतनी अच्छी तरह कस के चोटी बांधी है आपने, अब सारा दिन मेरा आराम से गुजरेगा। इर्तज़ा ने 7-8 बल देकर बाल इसके हवाले कर दिए। वो जल्दी से चोटी पर रबर बैंड डालते हुए बोली, अब तो मैं रोजाना आपसे ही चोटी बनवाया करूंगी। अपनी कमर से भी नीचे आते ही चोटी पर बैंड लगाते हुए उसने ऐलान किया। तो इर्तज़ा ने कानों को हाथ लगाते हुए बोला, ना बाबा ना, आइंदा के लिए सॉरी, और अपने टैलेंट का मुजाहरा करो इस मोहतरमा के सामने। अब मुश्किल है कि ये बला तुम्हारा पीछा छोड़ दे। वो अपने लिए बला का लफ्ज़ सुनते ही जबर से लड़ने मरने पर तैयार हो गई थी। यूं ही लड़ते झगड़ते वो लोग नाश्ते के लिए ड्राइंग रूम में आ गए। आज तो हमारी मम्मा सुबह सुबह ही बड़ी खुश नजर आ रही है, जफर ने पता नहीं किस बात से ये अंदाजा लगाया था। बहुत सही अंदाजा लगाया है आपने पर खुददार, डैडी ने मुस्कुराते हुए कहा। अंश का रात को फोन आ गया था, वो लोग अगले हफ्ते पाकिस्तान आ रहे हैं। डैडी ने अब की बार अम्मा को मुखातिब किया था। मम्मा की बेतहाशा खुशी का सबब सबा समेत सब ही को फौरन ही समझ में आ गया था। अंश मामू आ रहे हैं, यानी कि समन पाकिस्तान आ रही है, इसने दिल में बेहद खुशी महसूस करते हुए सोचा था। 7-1.5 साल में वो लोग पाकिस्तान का एक चक्कर जरूर लगाया करते थे। समन इस घर के हर फर्द के लिए बहुत अहम थी, मगर मम्मा और डैडी के लिए वो बाकी सब लोगों से कुछ ज्यादा ही अहम थी। और क्यों ना हो, वो शफीक अली और मलिहा शफीक की सगी बेटी थी। औलाद कोई बांटने वाली चीज नहीं, मगर बाज़ुकात हालात और वाकयात ऐसा रुख इख्तियार कर लेते हैं कि इंसान को बहुत से काम दिल ना चाहते हुए भी करने पड़ते हैं। मलिहा शफीक के लिए उनका बड़ा भाई सिर्फ भाई ही नहीं बल्कि बाप की तरह था, जिसने माँ बाप के मरने के बाद बहन का हर तरह ख्याल रखा, उसे कभी माँ बाप की कमी महसूस नहीं होने दी थी। और फिर जब बहन की शादी का वक्त आया तो उसके लिए एक बेहतरीन घराने और बेहतरीन शरीके सफर का इंतखाब करके अपने सब फराइज बड़े अहसन तरीके से अदा कर दिए। शफीक अली अंस के बहुत करीबी दोस्त थे। चहीती बहन की शादी अपने अजीज तरीन दोस्त से कर उन्होंने दोस्ती के ताल्लुक को रिश्तेदारी में बदलकर उसे मजीद मजबूत कर लिया था। खुदा ने मलिहा को जितना अच्छा भाई दिया था उतनी ही अच्छी भाभी भी दी थी। हर किसी के दुख दर्द में काम आने वाली बड़ी मिलनसार और खुश मिजाज, मगर ना जाने रब की इसमें क्या मसलियत थी कि वो दोनों मोहब्बत करने और मोहब्बत बांटने वाले औलाद की नेमत से महरूम थे। कोई उम्मीद हो तो इंसान दुआएं मांगे, मौतों का इंतजार करे, वहां तो कोई उम्मीद भी नहीं बची थी। डॉक्टर्स ने जब उनको ये बताया तो उन्हें बहुत बड़ा सदमा था, उनकी बर्दाश्त और हौसले से भी बड़ा। वो हर वक्त रोती रहती, शोहर की तसल्लियां दिलासे सब इन्हें बेमायने लगा करते। उनकी हालत देखते हुए डॉक्टर्स ने अंश को ये मशवरा दिया कि वो कोई बच्चा गोद ले लें। उन्हें खुद भी औलाद की बहुत ख्वाहिश थी, बीवी से भी बहुत मोहब्बत थी, मगर इस सब के बावजूद भी किसी पराए बच्चे को अपना बच्चा बनाने के लिए वो किसी तौर पर राजी ना हुए थे। मलीहा भाई और भाभी के इस काम में बहुत दुखी होती थी। उसका बस नहीं चलता था किस तरह वो अपने जान से प्यारे भाई की जिंदगी से इस कमी को दूर करते, और ऐसे ही एक जज्बाती से लम्हे में वो अपनी भाभी से ये वादा कर बैठी कि इस बार उसके हाँ अगर बेटी हुई या बेटा हुआ, जो भी हुआ वो इनकी गोद में डाल देगी। समन के पैदा होने पर जब भाभी ने इन्हें इनका वादा याद दिलाने आई तो इनका दिल अंदर ही अंदर काम कर रह गया।
तुम्हारे पास तो सफर है मलीहा, तुम्हारा बेटा, इसके बाद तुम्हें दोबारा ये नेमत मिल सकती है। मेरे पास तो कोई उम्मीद भी नहीं, किसी और के बच्चे कौन कभी गोद लेने पर राजी नहीं होंगे। समन तो इनकी अपनी भांजी है, उनका अपना खून है, इसे तो वो अपने दिलो जान से कबूल कर लेंगे। तुम मुझे खुद कर समझ लो या जो भी, बस मुझे समन दे दो। वो मलीहा के चेहरे पर नजर आते इनकार देखकर रोते हुए बोली थी। रोना और गिड़गिड़ाना सिर्फ मलीहा ही का नहीं बल्कि शफीक का दिल भी मोम कर गया था। दिल पर बहुत भारी पत्थर रखकर मलीहा ने अपनी बेटी, बाप जैसे भाई और शफीक ने अपने अजीज तरीन दोस्त के सपोर्ट कर दी थी। समन एक साल की थी जब अंश को ऑस्ट्रेलिया में एक अच्छी जॉब की ऑफर हुई और यूं वो लोग सिडनी चले गए। समन वहाँ बहुत खुश थी। वो जब यहाँ आती बिल्कुल मेहमानों की तरह इन लोगों से अलग थलग रहा करती थी। हालांकि समन के 2 साल बाद ही अल्लाह ने उनकी झोली में सबा डाल दी थी। सफर और सबा के होने के बावजूद मामा और डैडी समन की बड़ी कमी महसूस किया करते थे। कभी कभी मलीहा का दिल चाहता था कि वो अपने भाई से अपनी बेटी वापस मांग ले। हालांकि वो लोग उसे इतने नाजों से पाल रहे थे, जहां वो कदम रखती उन दोनों का बस नहीं चलता वहां वो अपना दिल रखते। अंश ने 6 साल की उम्र में ही ये बात समन को बता दी थी कि वो इसके मामू मामी हैं और ये इसके सगे माँ बाप नहीं है। जिनसे वो मिलने हर साल पाकिस्तान जाती है वही उसके सगे माँ बाप है। समन अंश मामू और मुमानी के साथ कराची आ गई थी। इसका आना यहाँ सबके लिए कुछ ऐसा था जैसे किसी दूर देश की शहजादी ने इनके घर में कदम रख दिया हो। मामा और डैडी के साथ साथ अम्मा बाबा और सबा के लिए भी वो बहुत बड़ी खास शख्सियत जैसा दर्जा रखती थी। जितनी अपनाइयत का इजहार ये लोग कर रहे थे, समन जवाब में वैसी अपनाइयत का इजहार नहीं कर रही थी। वो शाहिद थी ही बहुत कम को इसका खिंचा खिंचा सा अंदाज देकर इर्तजा और जफर भी इससे ज्यादा बातचीत नहीं करते थे। सबा का अलबत्ता बड़ा दिल चाहता था कि वो समन के साथ खूब सारी बातें करे, इतने फासले और दूर दूर देश की उसे कहानियां सुनाए, लेकिन समन ज्यादा बातचीत नहीं किया करती थी। सिर्फ लड़ाई झगड़ों में ही तेज है हमारी सबा या पढ़ाई में भी कुछ कारनामे अंजाम दे रही है? इस रोज खाने की मेज पर अंश मामू ने इससे पूछा। सफर के साथ होने वाले इसके मार्कों और बकोल अम्मा के कैंची की तरह चलती हुई जबान को देखकर गालबन उन्होंने ये सवाल किया था। सबा शफीक हर काम में अच्छी है मामू, इसने फखरी अंदाज में जवाब दिया। अंश मामू इसके जवाब पर हंसते हुए जफर और इत्तेजा से भी इनकी पढ़ाई के बारे में बातें करने लगे थे। मामा इन लोगों की बातों से लातालुक समन के लाड उठाने में मसरूफ थी। इसरार करके वो मुख्तलिफ डिशेस इसके आगे रख रही थी। सारा साल वो इन दिनों का इंतजार करती थी जब समन इनके पास होती थी। ये थोड़े से दिन कितनी जल्दी गुजर जाते थे और इनकी ख्वाहिशात पूरी नहीं हो पाती थी। लेकिन अब की बार तो इन लोगों का क्याम हमेशा से भी ज्यादा मुख्तसर था, क्योंकि समन की ख्वाहिश पे अंश मामू ने उसे मिस्र घुमाने ले जा रहे थे। चंद दिन कराची में गुजार कर इन लोगों का वापस जाना पड़ा। समन ने सबा को बताया था कि उसने अपनी हिस्ट्री की किताब में मिस्र के बारे में काफी कुछ पढ़ा है और इसी वजह से उसे वहां जाने का बहुत शौक है। उसने हसरत से समन की तरफ देखा। सिर्फ 14 साल की उम्र में पता नहीं उसने क्या क्या पढ़ डाला था। कम अज कम सबा को तो हिस्ट्री में कतन कोई दिलचस्पी नहीं थी। अंश मामू से बातों के दौरान ही बाबा ने
یہ انکشاف کر کے کہ وہ ارتضیٰ کو آنرز کے بعد مزید تعلیم کے لیے لندن بھیجنے کا ارادہ رکھتے ہیں۔ صبا کے احسان خطا کر دیے تھے، ایسی کوئی بات اس سے پہلے تو اس کے علم میں کبھی نہیں آئی تھی۔ ارتضیٰ کا بھی انداز بھی ایسا تھا جیسے وہ اس بات سے پہلے سے باخبر ہو، اور یقیناً بے حد ہوش بھی۔ وہ کھانے کے بعد ان کے پیچھے پیچھے ان کے کمرے میں آ گئی۔ آپ نے کبھی بتایا ہی نہیں کہ بابا آپ کو پڑھنے کے لیے باہر بھیجنے والے ہیں، وہ اندر آتے ہی شکایتی انداز میں بولی۔ اس بارے میں پہلے سے کیا شور مچاتا، بس ایک روز بابا نے پوچھا کہ کیا تم لندن جا کر پڑھنے میں انٹرسٹڈ ہو، میں نے ہاں کر دی، اور پھر صبا، ابھی تو میرے جانے میں بہت وقت پڑا ہے، اس نے حسب معمول بڑی نرمی اسے اس سوال کا جواب دیا۔ آپ مت جائیں نا ارتضیٰ بھائی، پاکستان میں رہ کر بھی تو پڑھائی کی جا سکتی ہے نا، وہ اس کے بچکانا سے اصرار پر آہستگی سے ہنسا۔ ابھی تو بہت دن پڑے ہیں صبا، تم کیوں بلا وجہ اس بات کو سر پر سوار کر رہی ہو، جاؤ جا کر سمن کو کمپنی دو، وہ اتنی دور سے تم سے ملنے آئی ہے، ارتضیٰ نے رسانیت سے کہا، اور ارتضیٰ کے سمجھانے پر وقتی طور پر سنبھل گئی تھی۔ دوسرے یہ بات بھی ذہن میں تھی کہ جب جانے کا وقت آئے گا تو انہیں جانے نہیں دوں گی۔ ہمیشہ کی طرح سمن تھوڑے سے دن رہ کر واپس چلی گئی۔ کتنے دنوں تک ماما بات بے بات اس کا ذکر کر کے روتی رہی تھی۔ اچھا تو تم یہاں ہو، میں سارے گھر میں تمہیں ڈھونڈتا پھر رہا ہوں، ظفر نے کچن میں آتے ہوئے ارتضیٰ کو مخاطب کیا تھا۔ ہاں میں اور صبا مل کر پین کیک بنا رہے ہیں، آ جاؤ تم بھی، تمہاری بھی دعوت کر دیتے ہیں، کیا یاد کرو گے تم، اس نے سر گھما کر ظفر سے کہا۔ سوئمنگ کے لیے نہیں چل رہے، میں تو تمہیں اسی لیے ڈھونڈ رہا تھا۔ ظفر اور ارتضیٰ اکثر سوئمنگ کے لیے شام میں ایک ساتھ جایا کرتے تھے۔ موڈ تو تھا میرا جانے کا، لیکن اب صبا سے پین کیک بنانے کا وعدہ کر لیا ہے تو وعدہ پورا بھی تو کرنا پڑے گا، وہ خاموشی سے کھڑے ارتضیٰ اور ظفر کی گفتگو سن رہی تھی۔ ظفر اس کے انکار پر کندھے اچکائے کچن سے باہر چلا گیا تھا، اور وہ دونوں ایک مرتبہ پھر پین کیک بنانے میں مصروف ہو گئے تھے۔ اسے خود تو بنانا نہیں آتا تھا، وہ تو بس ارتضیٰ کو کام کرتے ہوئے دیکھے جا رہی تھی، اور خود ارتضیٰ ذہن پر زور ڈال کر اب کیا کرنا ہے اور کیا ڈالنا ہے کا ورد کیے جا رہا تھا۔ بڑی کوششوں اور جان توڑ محنت کے باوجود بھی جو چیز تیار ہوئی تھی اسے پین کیک کے علاوہ سب کچھ کہا جا سکتا تھا۔ وہ خود ہی اپنے بنائے ہوئے اس عجوبے کا مذاق اڑانے اور منہ بنا بنا کے اسے کھانے میں پیش تھا۔ صبا پین کیک کے بارے میں اس کے دلچسپ تبصروں کو انجوائے کر رہی تھی۔ ارتضیٰ اکثر یونیورسٹی سے سیدھا بابا اور ڈیڈی کے پاس آفس چلا جایا کرتا تھا۔ بابا چاہتے تھے کہ دوران تعلیم ہی ارتضیٰ بزنس کے اتار چڑھاؤ اور عملی زندگی کی دشواریوں سے آگاہ ہو جائے اور انہیں حل کرنا بھی سیکھ جائے۔ چاہتے تو وہ یہ تھے کہ ظفر بھی ارتضیٰ کی طرح آفس آیا کرے، لیکن ظفر کو بزنس میں ذرا بھی دلچسپی نہیں تھی، وہ فزکس میں آنرز کر رہا تھا اور اپنے متعلقہ مضمون کے علاوہ اسے کسی چیز میں دلچسپی نہیں تھی۔ بابا اور ڈیڈی دونوں ہی بچوں پر روک ٹوک اور پابندیاں لگانے کے خلاف تھے۔ ڈیڈی کی کتنی شدید خواہش تھی کہ ظفر ایم بی اے کرے، لیکن جب اس نے فزکس میں ماسٹرز کرنے کی خواہش کا اظہار کیا تو انہوں نے اسے خوشی خوشی اجازت دے دی۔ ارتضیٰ کا آنرز مکمل ہوتے ہی بابا نے اس کے لندن جانے کے تمام انتظامات مکمل کر دیے تھے۔ وہ لندن اسکول آف اکنامکس سے ایم ایس سی کرنے جا رہا تھا۔ صبا اس کے جانے کا سن کر بہت روئی تھی، وہ اسے روکنے کی ہر ممکن کوشش کر رہی تھی۔ آپ مت جائیں ارتضیٰ بھائی، آپ چلے گئے تو پھر مجھے میتھ کون پڑھائے گا، اور ہسٹری میں جو اتنی ڈھیر ساری ڈیٹس یاد کرنی پڑتی ہیں وہ مجھے کون یاد کروائے گا، وہ ارتضیٰ کا ہاتھ پکڑ کر التجا کر رہی تھی۔ اس وقت لاؤنج میں اماں، ماما اور ظفر بھی موجود تھے۔ ارتضا اس کے کندھے پر پیار سے ہاتھ رکھ کر پردباری سے سمجھانے لگا، میں پرومس لے کر جاؤں گا ظفر سے، وہ تمہیں ڈانٹے گا بھی نہیں اور پہاڑائی میں بھی تمہاری ہیلپ کرے گا۔ لیکن وہ کوئی بات سمجھنے کے لیے تیار نہیں تھی۔ اور صبا، میں کوئی ہمیشہ کے لیے تھوڑی نہ جا رہا ہوں، تم دیکھنا اتنی جلدی 2 سال گزریں گے اور میں واپس تم لوگوں کے پاس آ جاؤں گا، وہ اس کے آنسو صاف کرتے ہوئے یقین دلا رہا تھا۔ ہاں اگر وہاں کسی میم نے انہیں اپنے چنگل میں نہ پھنسا لیا تو، صفا نے اچانک یہ کہتے ہوئے ایک نظر اماں کے چہرے پہ ڈالی۔ میرا بیٹا ایسا نہیں ہے، امن نے بڑے یقین اور اطمینان سے کہا تھا۔ ہاں اگر وہاں کسی میم نے انہیں اپنے چنگل میں نہ پھنسا لیا تو، صفا نے یہ کہتے ہوئے ایک نظر اماں پہ ڈالی۔ میرا بیٹا ایسا نہیں ہے، ماں نے بڑے یقین اور اعتماد سے کہا تھا۔ یعنی یہ طے ہے کہ آپ جائیں گے ضرور، میرے روکنے سے بھی نہیں رکیں گے۔ وہ گفتگو کا موضوع تبدیل ہوتا دیکھ کر چڑچڑے پن سے بولی۔ ارتضا نے بڑی بے بسی سے اس کی طرف دیکھا، وہ اسے ناراض کر کے نہیں جانا چاہتا تھا۔ اس وقت بھی اس کا ہاتھ تھام میں آنکھوں میں آنسو ناراض کے لیے بیٹھی تھی۔ صبا، کیا تمہارا دل نہیں چاہتا کہ تمہارے ارتضا بھائی خوب سارا پڑھے؟ ماما نے اسے اپنے پاس بٹھاتے ہوئے پیار سے پوچھا۔ دل تو چاہتا ہے ماما، مگر، لیکن ماما نے اس کی بات مکمل نہیں ہونے دی تھی۔ اگر مگر کچھ نہیں، کبھی کبھی اپنے بہت پیاروں کو ان کی بہتری اور فائدے کے لیے خود سے دور بھیجنا پڑتا ہے۔ اگر تمہیں ارتضا سے پیار ہے تو پھر تمہیں اسے خوشی خوشی رخصت کرنا ہوگا۔ ارتضا نے ماما کی طرف دیکھا، اپنی اس 13 سال کی نٹکھٹ اور ضدی سی کزن کو جو بات وہ نہیں سمجھا پا رہا تھا وہ ماما نے سمجھا دی تھی۔ ایئرپورٹ پر جب وہ سب لوگ ارتضا کو الوداع کہنے آئے تو وہ پلکیں چپکا چپکا کر اپنے آنسو روک رہی تھی۔ میں تمہیں پابندی سے ہاتھ لکھوں گا صبا، اور فون بھی بہت جلدی جلدی کیا کروں گا، بالکل پکا پرومس کر رہا ہوں، وہ اس کا ہاتھ تھام کر محبت بھرے انداز میں بولا۔ آپ وہاں پر بھی ہمیشہ فرسٹ پوزیشن لیا کیجئے گا ارتضا بھائی، جیسے یہاں پر لیتے ہیں۔ اس کی آنکھوں سے ایک دم ہی آنسو بہنا شروع ہو گئے تھے۔ اسے روتا دیکھ کر اماں کو بھی رونے کا بہانہ مل گیا تھا۔ کیا ہو گیا ہے آپ لوگوں کو، وہ جنگ لڑنے تو نہیں جا رہا؟ بجائے ہنسی خوشی اسے رخصت کرنے کے، آپ لوگ آنسو کے ساتھ رخصت کر رہے ہیں، ڈیڈی نے فوراً اماں کو ٹوکا۔ پھر وہ چلا گیا تو جیسے اپنے ساتھ ساری رونقیں بھی لے گیا ہو۔ وہ دن میں کئی کئی مرتبہ اسے یاد کر کے رویا کرتی تھی، پڑھنے بیٹھتی اور کوئی چیز سمجھ میں نہ آتی تو جھٹ رونا شروع کر دیتی تھی۔ حالانکہ ارتضا کے جانے کے بعد ظفر اس کا بہت خیال رکھنے لگا تھا، ڈانٹ ڈپٹ اور لڑائی جھگڑا بھی کم کر دیا تھا، لیکن ارتضا کی کمی تو کوئی پوری کر ہی نہیں سکتا تھا۔ فون پر ارتضا سے زیادہ تفصیلی بات نہیں ہو پاتی تھی، لیکن وہ اسے خط خوب لمبا چوڑا لکھا کرتی تھی۔ ظفر اس کے خطوط کی لمبی چوڑائی کا بہت مذاق اڑایا کرتا تھا۔ اس رات وہ ارتضا کو خط لکھنے بیٹھی تھی، ڈھیر ساری باتوں کے بعد جب اس نے ہمیشہ کی طرح خط کے اختتام پر یہ جملے تحریر کیے، ارتضا بھائی میں آپ کو بہت مس کرتی ہوں، مجھے آپ کے بغیر گھر میں بالکل مزہ نہیں آتا، آپ بس جلدی سے واپس آ جائیں۔ لکھتے لکھتے پتہ نہیں کیوں خود ہی اپنے لکھے ہوئے جملوں پر اعتراض ہوا، اس نے وہ فوراً صفحہ پھاڑ کر ڈسٹ بین میں پھینک دیا، لیکن وہ خود ہی اپنی اس حرکت پہ حیران تھی۔ اپنے لکھے ہوئے جملوں میں آخر اسے کیا بات نامناسب لگی تھی، وہ اس بات پہ بہت حیران ہوئی تھی۔ وہ سونے کے لیے لیٹ گئی تھی اور مسلسل اپنے آپ پر حیران ہوئے جا رہی تھی۔ اپنے رویے کا تجزیہ کرتے ہوئے اسے خود اپنے بارے میں بعض ایسی باتیں پتا چلی جس پر ابھی تک اس نے غور ہی نہیں کیا تھا۔ پچھلے کچھ عرصے سے وہ ارتضا کا فون آنے پر اس سے بہت سنبھل کر اور سوچ سمجھ کر باتیں کرنے لگی تھی۔ پہلے کی طرح بے دھڑک اور بے جھجک اپنے دل میں موجود ہر بات نہیں کہتی تھی۔ اس کے فون کا اسے سب سے پہلے بڑی بے چینی سے انتظار ہوا کرتا تھا۔ اس کے خطوط کا وہ پہلے سے بھی زیادہ شدت سے انتظار کرنے لگی تھی۔ دن میں کئی مرتبہ جا کر لیٹر باکس چیک کیا کرتی تھی کہ اس کا خط آیا ہے کہ نہیں۔ جب اسے ارتضا سے جھجک محسوس ہونی شروع ہوئی تھی، وہ اب گھر والوں کے سامنے بھی اس کا ذکر سوچ سمجھ کر کرنے لگی تھی۔ پتہ نہیں ارتضا نے اس تبدیلی کو محسوس کیا تھا یا نہیں، مگر خود اس نے تو اپنی اس تبدیلی کو بڑی شدت سے محسوس کیا تھا۔ اب وہ خود پر حیران ہوتی تھی کہ کیسے ارتضا کے جانے پر اس نے ننھے بچوں کی طرح رونا دھونا مچایا تھا۔ وہ اب بھی اسے پہلے کی طرح شدت سے یاد آتا تھا۔ وہ اب بھی اسے یاد کر کے بے طرح رویا کرتی تھی، لیکن اپنے کمرے میں سب سے چھپ کر۔ اب جب وہ اسے یاد کر کے روتی تو اس کا دل چاہتا تھا کسی اور کو اس کے رونے کا پتہ نہ چلے۔ ارتضا کا ایم ایس سی کا پہلا سال مکمل ہو گیا۔ بابا نے اس سے چھٹیوں میں پاکستان آنے کے لیے کہا۔ سبھی کا اسے دیکھنے اور اسے ملنے کا بہت دل تھا، لیکن وہ نہیں آیا۔ مزید ناولز اور کہانیوں کے لیے ہمارا چینل سبسکرائب کریں اور فیس بک پہ لائک کرنا نہ بھولیں۔ شکریہ۔